नमस्कार, कार्यक्रम रोटरी शैक्षिक बहसमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम रोटरी शैक्षिक बहस शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बुधबार बिहान 8:15 प्रसारण हुने गर्दछ। आज पनि प्राविधिक साथी विनोद ढुङ्गाना अनि म राजन उपाध्याय यहाँहरूको बीचमा उपस्थित भइसकेका छौँ। कार्यक्रम रोटरी शैक्षिक बहस शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा विशेष गरेर शिक्षासँग सम्बन्धित रहेर हामी शैक्षिक बहसको रूपमा प्रस्तुत गर्ने गर्दछौँ। रोटरी क्लब अफ शुक्ला गण्डकी र पञ्चमुनिदेव मावि दुलेगौडाको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो। रोटरी क्लब अफ शुक्ला गण्डकीले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। स्वार्थभन्दा माथि उठेर सेवामा समर्पित छ। शान्ति स्थापना, बालबालिकाको शिक्षा, आमा र बच्चाको स्वास्थ्य र साना व्यवसायको प्रवर्धनको लागि विभिन्न कार्य गर्दै आएको छ। साथै खानेपानी र दैवी प्रकोपमा समेत रोटरीको महत्त्वपूर्ण योगदान छ। यस कार्यक्रममा हामी नेपालमा शिक्षा क्षेत्रको अवस्था, समस्या, चुनौती र समाधानका उपायबारे सम्बन्धित व्यक्तिहरूसँग कुराकानी छलफल गर्दै आइरहेका छौँ। आज हामीसँग हुनुहुन्छ शुक्ला प्रावि शुक्ला गण्डकी नगरपालिका 10 खोरादीका प्रधानाध्यापक मुक्तिनाथ भट्टराई। विक्रम सम्बत 2037 स्थापित यस विद्यालयमा 2068 बहुकक्षा बहुस्तर शिक्षण पद्धति सुरुवात भएको छ। आज हामी विशेष गरेर तनहुँ जिल्लामा 8 विद्यालयहरू छनौट भएकोमा अहिले चाहिँ यसै विद्यालय मात्रै कार्यान्वयन भइरहेको बताइन्छ। यही बहुकक्षा र बहुस्तरको बारेमा पनि आज हामी कुराकानी चर्चा गर्दैछौँ। आउनुहोस्, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा।
धन्यवाद राजनजी।
अलिकति विद्यालयको पृष्ठभूमि भनिदिनुहोस् न।
यो शुक्ला प्राथमिक विद्यालय अहिले हाल सुनपा 10 खोरादीको एउटा प्राकृतिक रूपमा उच्च भागमा डाँडोमा वनको बिचमा रहेको यो विद्यालय 2037 स्थापना गरी विभिन्न कठिनाइहरूका बावजुद पनि त्यस बेलाका संस्थापकहरूले विद्यालय सञ्चालनका लागि अवरात्र खटेर यो विद्यालय स्थापना गर्नुभएको थियो। र यो विद्यालय स्थापना कालमा त्यो डाँडोमा उच्च भागमा ल्याएर स्थापना गर्नुको कारण तत्काल किमल डाँडा महाविद्यालय सञ्चालन नभएको र किमल डाँडा र खोरादीलाई बीच भागमा पर्ने गरी त्यो वनको जङ्गलको बिचमा यो विद्यालय स्थापना गरिएको इतिहास छ। र यो हेर्दा प्राकृतिक रूपमा शुक्ला प्रावि प्राकृतिक दृश्यले मनोरम वातावरण, त्यहाँबाट चारैतिर हिमालहरू देखिने उच्च भेगमा अवस्थित छ र यहाँ विशेष गरी दलित र जनजातिहरूको बाहुल्यता रहेको यो क्षेत्र छ र यहाँका बच्चा बच्चीहरू बालबालिकाहरूलाई शिक्षा लिन जानका लागि धेरै त्यहाँबाट लगभग 1 जानुपर्ने भएकाले तत्कालीन अवस्थामा स्वर्गीय मित्रलाल भट्टराई, खड्गबहादुर राणा लगायतको टिमले अथक प्रयास र परिश्रमबाट 10 निजी रूपमा, निजी स्रोतको रूपमा जग्गा जमिन वनबुटा बेचेर शिक्षकहरूको तलब भत्ता पारिश्रमिक दिएर यो विद्यालय दरबन्दी नपाउँदा पनि 10 जनसमुदायले खर्च बेहोर्ने गरी सञ्चालन गरेको यसको इतिहास रहेको छ।
अहिले जनशक्ति विद्यार्थी चाहिँ कति छ नि?
अहिले हाल शैक्षिक सत्र 75/76 52 विद्यार्थीहरू छन्।
जनशक्ति
नेपाल सरकारको दरबन्दी 4, एउटा बाल विकास सहयोगी र विद्यालय सहयोगीको रूपमा हामी 6 जनशक्ति कार्यरत छौँ।
यहाँ मैले अगाडि पनि थोरै जानकारी गराएँ, बहुकक्षा बहुस्तर यो शिक्षण पद्धति यहाँले चाहिँ अप्नाइरहनु भएको छ।
हजुर,
यो पद्धति अब 8 विद्यालयमा, हामी बाहिर कुरा गर्दाखेरि पनि यहाँले भन्नुभयो,
हजुर,
शिक्षा विभागबाट चाहिँ 8 विद्यालयको निम्ति चाहिँ छनौट भएको,
हजुर,
सञ्चालन चाहिँ यही मात्रै भन्ने जानकारी त भयो। अनि यो पद्धति कस्तो हो र कसरी तपाईँहरूले कार्यान्वयन गर्नुहुन्छ अलिकति भनिदिनुहोस् न।
अब यो पद्धति भिन्न प्रकारको, अहिले हामी जुन पद्धतिमा शिक्षण पेसामा अप्नाइरहेका थियौँ, हामीले लिँदा पनि जुन शिक्षण पद्धति थियो त्योभन्दा भिन्न खालको छ। र यो एउटै कक्षाभित्र 1 वा 1 भन्दा बढीका कक्षाका विद्यार्थीहरूलाई राखेर चारवटा टेबलमा व्यवस्थापन गरेर उनीहरूको कक्षा सञ्चालन हुन्छ र यो तनहुँ जिल्लामा छनौट भएका 8 विद्यालयमध्ये यो पद्धतिमा क्लास चलेको विद्यालय ए शुक्ला प्रावि हो भन्ने अहिलेसम्म हामीलाई जानकारी भएको छ र अन्य विद्यालयहरूको हकमा त्यो व्यवस्थापन सुरुवातमा व्यवस्थापन गर्न कठिन र त्यसपछि यसका सामग्रीहरू सबै नेपाली माध्यममा तयार गरेर पठाइएको हुन्छ र अहिले यो अङ्ग्रेजी माध्यमको कारणले गर्दा बच्चाबच्चीहरूको कम भएको कारणले अथवा यो अलि शिक्षकहरू बढी व्यवस्थित रूपमा खटिनुपर्ने अवस्था पनि छ त्यही भएर पनि होला अब उहाँहरूको आन्तरिक केही समस्याले अरू कक्षाहरू सञ्चालन भएका छैनन् भन्ने सुनिन्छ हुन त शिक्षा विभागबाट आउने अनुदानहरू प्राप्त गरेका विद्यालय गन्दाखेरि तनहुँ जिल्लामा 8 यो मल्टिग्रेड मल्टिलेभल अथवा एमजिएमएल बहुकक्षा बहुस्तरको कक्षा सञ्चालन भएको छ र यो भिन्न प्रकारको छ यो कक्षा यत्तिकै कक्षा कोठामा गएर हेर्दा शिक्षण विधि बाल केन्द्रित छ बाल बालिकाहरू असाध्य खेलेर सिक्ने खालको छ जस्तो हामी त्यो लुडो खेलेर लुडोको भर्याङको सिस्टमबाट हामी माथि जान्छौँ त्यस्तै गरी बच्चाबच्चीहरू काडमा काड खेलेर उनीहरू एउटा काडबाट पास भएर अर्को काडमा जान्छ अर्को काडबाट अर्को काडमा जान्छन् र उनीहरू 1, 2, 3 अथवा कक्षा सबै कक्षाका घुलमिल एकै ठाउँमा हुन्छन् उनीहरूको कक्षा छुट्याइएको हुँदैन र उनीहरूले आफ्नो काड अनुसार त्यो आफ्नो कक्षाको पाठ्य सामग्री हो भनेर उनीहरू बच्चाहरूले चिन्छन् र त्यही कार्डअनुसार विषयवस्तुमा उनीहरू गम्भीर भएर लागिरहेका हुन्छन् र शिक्षकहरू उनीहरूको व्यवस्थापनमा असाध्य खट्नुपर्ने अवस्था हुन्छ र बच्चाबच्चीहरू बालबालिकाहरू खेल्दै सिक्दै र एकदम भन्नुपर्दा यो बाल केन्द्रित विधि नै यही विधि हो भन्ने हामीलाई लागेको छ।
बहुकक्षा भन्ने बित्तिकै अब धेरै कक्षाहरू भन्ने बुझियो है
हजुर हजुर
बुझाउनु पर्यो एउटै कक्षामा भनौँ
हजुर
1, 2, 3, 4 कक्षाका
हजुर
एकै ठाउँमा विद्यार्थीहरू राखिने भयो यसरी बुझौँ
अहिले
तपाईँले कसरी राख्नु भएको छ कतिजना विद्यार्थीसम्म एउटा कक्षामा राख्नुहुन्छ?
हामी अहिले कक्षा 1, 2, 3 एउटै कक्षा कोठामा राखेका छौँ र हामी अहिलेसम्म अहिले 20 बच्चाहरू 1, 2, 3 गरेर शिक्षणमा सहभागी छन्।
भनेपछि फरक फरक कक्षाका
फरक
जना बच्चाहरू चाहिँ एउटै कक्षामा हुने
एउटै कक्षामा
पढाउने विधि र तिनीहरूले अब उमेर पनि फरक हुने भयो तिनीहरूले सिक्ने शक्ति पनि फरक फरक हुने भयो
हजुर
चुनौती त छ होला।
चुनौती त सबै विधिमा हुन्छन् तर यसमा चुनौती आफ्नो स्तर अनुसार बच्चाले सिक्छ। बच्चा कुनै रामबहादुर भन्ने बच्चा माथि गइसकेको छ भने अर्को बच्चा प्रतिस्पर्धी आफै प्रतिस्पर्धी हुन्छ फलानु रामबहादुर अगाडि गइसक्यो म पनि जानुपर्छ अब मैले यो काडहरू मैले पनि पुरा गर्नुपर्छ भनेर ऊ अप्रत्यक्ष रूपमा उसलाई मनोवैज्ञानिक रूपमा ऊ आफै अगाडि बढ्नलाई प्रतिस्पर्धी हुन्छ र आफू अगाडि जान कसरी हरदम कोसिस गर्छ साथी सोधेसित सोधेर हुन्छ कि समूहमा सोधेर हुन्छ कि सर म्याडमसित सोधेर हुन्छ कि ऊ प्रतिस्पर्धाले मलाई त फलानाले जितिसक्यो मैले त्यहाँ पुग्ने कसरी हो भनेर ऊ चाहिँ आफै खोजेर आफै विद्यार्थी स्वयं सिकाइ प्रक्रियामा अगाडि बढ्छ र त्यसमा हामी व्यवस्थापन अथवा शिक्षकहरूले व्यवस्थापन गरेर उनले आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिदियो भने बच्चाहरू आफ्नो स्तर अनुसारको हामीले शिक्षण पद्धतिमा शिक्षक केन्द्रित विधिमा त एउटा पाठमा सुन सञ्चालन गऱ्यौँ भने सबैलाई घोग्रेठाक लाएर यता सुन यता फर्क भनेर हामीले उनीहरूलाई 45 समय खालि भाषणको विधिबाट छाँटेर जाने पद्धति छ त्यो पद्धतिको ठिक विपरीत छ। हामीहरू न कम बोल्ने र बच्चाबच्चीहरू आफै बोल्ने आफै सिक्ने र आफै अगाडि कसरी बढ्ने भन्ने उनीहरू प्रतिस्पर्धी रहन्छन् र यो कक्षा कोठामै गएर हेर्नपर्ने अवस्थाका कक्षाहरू छन्।
यो कार्ड भन्नुभयो यहाँले
हजुर
त्यो कार्डको एउटा विधि त छँदैछ
हजुर
अब अरू विषय पनि हुने होला नि त त्यहाँ
सबै
नेपाली विषय अब अङ्ग्रेजी विषय अब छैन भन्नुभयो सबै नेपाली विषय मात्रै भन्ने कुरा भयो होइन त्यो कसरी हुन्छ शिक्षण सिकाइ क्रियाकलाप त्यही कार्डले मात्रै म उछिन्न जान्छु अगाडि जान्छु भन्ने मात्रै हो कि त्यहाँ पढाउने विधि चाहिँ कस्तो हो?
पढाउने विधि पनि छ र विषयवस्तुहरू पनि सबै छ। नेपालीको विषयको छुट्टै कार्डहरू हुन्छ सामाजिक विषयको छुट्टै कार्डहरू छ विज्ञान विषय पनि छ गणित विषयहरूको छ र अङ्ग्रेजी माध्यममा पनि छ तर अङ्ग्रेजी माध्यम भनेको सबै विषयहरू अङ्ग्रेजी माध्यममा छैनन् अङ्ग्रेजी एउटा विषय र इच्छाधीनको रूपमा भएको अङ्ग्रेजी दुईवटालाई हामीले एउटा अङ्ग्रेजी माध्यमको विषय बनाएर सञ्चालन भएको छ. अङ्ग्रेजी माध्यम हुँदै नभएको त होइन. र बच्चा बच्चीहरूको विषय अनुसारको फरक छ. जस्तै नेपाली पढ्ने भनेको जीव जनावरका लोगो हेऱ्यो भने नेपाली हो भन्ने विषय उसले जीव जनावरका लोगोहरू छन्, जीव जनावरका कार्ड छन्, त्यो ऱ्याकमा व्यवस्थित छ र ती कार्ड चाहिँ जीव जनावरको आफ्नो पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि र पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि पुरा गर्ने खालका उद्देश्यसहित को क्रियाकलाप सबै विषयको सबै कार्डमा हुन्छ. र त्यो बच्चाहरू कार्ड मात्रै खेलाएर भन्नुभन्दा पनि त्यो पाठ्यपुस्तकै रूपमा कार्ड छ. पहिला उसले कार्डमा सिक्छ, कार्डमा सिकेर आइसकेपछि उसले आफूलाई वर्कबुक कार्यपुस्तिका छ बच्चासँग, त्यो कार्यपुस्तिकामा आफूले सिकेका कुराहरू त्यहीँ लेख्ने त्यहीँ पढ्ने र उसले आफूले कक्षामा गरेका क्रियाकलापहरू घरमा पनि गएर हेर्न पनि सक्ने र त्यस्तो खालको छ. र विषय सबै विषयहरू हुन्छ, सबै पाठ्यक्रममा उल्लेखित सिकाइ उपलब्धि पुरा गर्ने खालको पाठ्य सामग्रीहरू हुन्छ.
त्यसपछि परीक्षा एक्जाम पनि दिनु पर्ला नि.
परीक्षा एक्जामको हकमा यो एकदेखि तिनसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन भन्ने पद्धति लागू भइसकेको छ. त्यसलाई अहिले हुबहु नितान्त रूपमा अब अभिभावकहरूको गुनासालाई मेट्न बाहिरी रूपमा मात्रै परीक्षा भनेर परीक्षा सञ्चालन गरिएको छ. नत्र निर्देशिकाले अथवा पाठ्यक्रमले अहिले बच्चाहरूलाई परीक्षा भनेर परीक्षाको मापदण्डमा लानु हुँदैन. बच्चाले आफै परीक्षा दैनिक रूपमा दिइरहेको हुन्छ भन्ने छ. र हाम्रो त्यो बहुकक्षा बहुस्तरमा परीक्षा बच्चाले थाहै नपाई परीक्षा दिन्छ. ऊ बच्चा सिक्दै जान्छ, सिक्दै जाँदाखेरि निश्चित कार्डमा चाहिँ उसको परीक्षा हुन्छ. त्यो कार्ड उसले थाहै नपाइकन परीक्षा दिएको हुन्छ, शिक्षकलाई थाहा हुन्छ. जस्तै मैले नेपालीमा भन्न पऱ्यो भने ऊ कुकुर कार्डमा आइसकेपछि त्यो कुकुर कार्डमा उसको परीक्षा हुन्छ. र तर त्यो परीक्षा सबैले एकैचोटि पनि दिँदैनन्, जुन विद्यार्थी त्यो कार्डमा आउँछ अनि उसले त्यो परीक्षा माथि जान्छ. र उनीहरूको दैनिक रूपमा म कहाँ छु, म कुन कार्डमा छु भनेर उनको अभिलेखीकरण हुन्छ. र हामी निरन्तर मूल्याङ्कन भनेकै दैनिक रूपमा विद्यार्थीहरूको दिनदिनै क्रियाकलाप मूल्याङ्कन गरेर उनीहरूको परीक्षा मापदण्ड नै निरन्तर मूल्याङ्कन विधि हो. र हामीले त्यही अनुसारका व्यवस्थापन फारमहरू फर्मेटहरू तयार गरेका हुन्छौँ. अनुसूची 1, 2, 3 फर्मेट तयार गरेर बच्चा बच्चीहरूको अभिलेख राखेका हुन्छौँ र त्यहीँबाट उनीहरूको रिजल्ट हुन्छ. र बाहिर देखावटी रूपमा परीक्षा सञ्चालन गर्ने पद्धति पनि छ.
यो त विद्यार्थीको परीक्षाको कुरा गऱ्यौँ हामीले.
हजुर,
अब सुरुवातमा यो पद्धति लागू गर्नु बेलामा त गर्ने बेलामा शिक्षा विभागबाट या तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट त्यस्तो किसिमको तालिम शिक्षकहरूलाई पनि यसरी पढाउने हो भन्ने त पक्कै पनि भयो होला.
हजुर, सुरुमा विद्यालय छनौट हुने बेलामा हामीसँग छनौट भएका बेलामा सुरुमा 2 विद्यालय जिल्ला शिक्षा कार्यालय तनहुँमा विभाग मार्फत छनौट गरिएको थियो. जसमध्ये शुक्ला प्रावि हाम्रो हिरामणी प्रावि भन्ने त्यो तत्कालीन अवस्थामा भीमात स्रोत केन्द्रमा थियो. हामी 2 विद्यालयहरूलाई जिल्ला शिक्षा कार्यालयले एउटा तपाईँहरूले एमजिएमएल कक्षा अथवा यो बहुकक्षा बहुस्तर चाहिँ सञ्चालन गर्न सक्नुहुन्छ भने जानुपर्छ भनेर हामीलाई निर्देशन भयो. र हामी सामान्य रूपमा 10 तालिम चाहिँ हामीलाई पनि भयो. व्यवस्थापन समितिको अध्यक्ष म प्रह र हाम्रो शिक्षक स्टाफलाई समेत तालिम दिएर सामान्य रूपमा तालिम दिएर हामी सञ्चालन गरेका हौँ.
अब शिक्षकपछि अभिभावकतिर लागौँ.
हजुर,
यो पद्धतिप्रति अभिभावकहरू कतिको सन्तुष्टि, छोराछोरीहरू पढेका छन् गरेका छन् भइरहेछ भनेका छन् कि यो अब काम चला हो यतै राख्दै अहिलेसम्म गाउँमा पढ्दै अहिलेसम्म राखौँ भन्ने के बुझ्नु भएको छ अभिभावकको धारणा?
अभिभावकहरूको धारणा अहिले समाजमा अहिले परिवेशमा कस्तो छ भने अङ्ग्रेजी माध्यममा सिकेको बच्चाले मात्रै सिकेको भन्ने खालको यो राष्ट्रमै त्यस्तो जहाँसुकै त्यस्तो मानिन्छ. र जहाँ अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन भएको छ त्यहाँ चाहिँ अलि आकर्षित हुने र नेपाली माध्यममा सञ्चालन भएका विद्यालयहरूमा यहाँ त पढाइ भएकै छैन भन्ने खालको जुन अभिभावकहरूको समाजको अन्य राष्ट्रसेवकहरूको सोचाइ छ त्यस्तो खालको त त्यसले चाहिँ धेरै असर पुर्याएको छ. सुरुमा त हामीलाई सञ्चालन गर्न पनि कठिन हुन्छ कि भन्ने लागेको थियो. र पछि बुझ्ने अभिभावकहरूले त्यो बच्चा बच्चीहरूको अवस्था थाहा पाउने अभिभावकहरूले विद्यालयमा स्वयं आफूहरू गएर बच्चासँगै बसेर हेरेपछि त्यहाँ यो कक्षा त ठिकै रहेछ, यसबाट बच्चाहरूले झन् बढी सिक्दा रहेछन् भन्ने पनि केही अभिभावक हुनुहुन्छ। तर अब अहिले बाहिर बाहिर चाहिँ छुट्टै खालको भ्रम फिजाइएर त्यहाँ त त्यो अङ्ग्रेजी माध्यममा पनि हुँदैन, नेपाली माध्यममा कार्ड सिस्टमबाट चलाएका छन् कि हो के हो त्यस्तो खालको छ भन्ने खालको लाएर भ्रम पनि कतै कतै फिजाउन खोजिन्छ। तर अब अहिले बुझ्ने अभिभावकहरूले अलिकति गएर विद्यालयमा हेर्ने अभिभावकहरूले त्यो कस्तो खालको पद्धति हो भन्ने सचेत अभिभावकहरूलाई होइन कक्षा कोठामा यो विधि ठिक त रहेछ बच्चाबच्चीहरू प्रतिस्पर्धी छन् सिकाइ सबल छ भन्ने खालको पनि अनुभव उहाँहरूले बटुल्नु भएको छ।
श्रोता तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रोटरी शैक्षिक बहस शुक्ला गण्डकी एफएम 97.6 MHz प्रत्येक बुधबार बिहान 8:15 यो कार्यक्रम प्रसारण हुने गर्दछ। रोटरी क्लब अफ शुक्ला गण्डकी र पञ्चमुनि देव मावि दुलेगौँडाको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। यहाँलाई जानकारी गराउँ, अहिले तपाईँ हामीलाई शुक्ला गण्डकी FM.com लगन गरी संसारभर सुनिरहनु भएको छ। यदि तपाईँ सामाजिक सञ्जाल चलाउनुहुन्छ भने facebook.com/शुक्ला गण्डकी 97.6 FM हाम्रो अफिसियल फेसबुक पेज हो, यसमा लाइक गरेर हामीसँग जोडिन सक्नुहुनेछ र ट्विटरमा twitter.com/शुक्ला गण्डकी FM तपाईँ फलो गर्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ शुक्ला प्रावि, शुक्ला गण्डकी नगरपालिका 10 खोरादीमा अवस्थित यसैका प्रधानाध्यापक मुक्तिनाथ भट्टराई। बहुकक्षा बहुस्तर यो पद्धतिको बारेमा हामी यतिन्जेलसम्म कुराकानी गऱ्यौँ, आउनुहोस् फेरि म कुराकानीलाई जोड्न चाहन्छु। अब यो फरक किसिमले यहाँहरूले सञ्चालन गरिरहनु भएको छ शिक्षण सिकाइ क्रियाकलाप भनौँ होइन, विद्यालय त अब सरकारी नियम अनुसार नै यहाँहरू जानुभएको छ, फरक पद्धति शिक्षा विभागको अनुमतिबाट गर्नुभएको छ। यसरी अलिकति फरक तरिकाले जाँदाखेरि पक्कै पनि सेयरिङ त हुन्छ होला होइन, कुनै कार्यक्रममा कुनै ठाउँमा भेटघाट हुँदाखेरि अरू शिक्षक साथीहरूले
हजुर अब यो सेयरिङ पनि हुन्छ र यो विधि कस्तो रहेछ भनेर धेरै तनहुँ जिल्लाबाट अन्य जिल्लाहरूबाट पनि एउटा अनुगमनको रूपमा उहाँहरू आएर हेरेर पनि धेरै जिल्लाबाट जानुभएको छ र यही जिल्लाबाट पनि धेरै विद्यालयका अध्यक्ष र शिक्षक साथीहरू आएर यो पद्धति कस्तो रहेछ त यो हामीले लागू गर्न सक्छौँ कि सक्दैनौँ कस्तो विधि हो भनेर उहाँहरू आउने र हेरेर जाने हामी पनि अब यो विधिमा जानुपर्छ भन्ने खालको सोच पनि लिएर फर्किनु भएको छ र यो विधि किन आवश्यक छ भन्नुहोला भने अहिले सबै विद्यालयमा विद्यार्थी सङ्ख्या पनि थोरै र शिक्षक दरबन्दी हामी 1-5 कक्षा कोठामा जतिजना विद्यार्थी भए पनि आखिर एउटा कक्षा कोठामा एउटा शिक्षक त पस्नै पर्ने हुन्छ र त्यो समस्या समाधान गर्न राज्यको नीति पनि भोलिका दिनहरूमा विद्यार्थी सङ्ख्या थोरै भएकाले यो एउटै कक्षा कोठामा 2-3 कक्षा सञ्चालन गर्न सकियो भने र अहिलेको जनशक्ति बढीमा विद्यालयमा 2-3 भन्दा दरबन्दी नभएको अवस्था पनि आइरहेको छ र राज्यको नीति पनि त्यतातिर भोलि जानपर्ने अवस्था पनि भएको छ। त्यस कारणले गर्दा पनि यो प्रभावकारी नै देखिन्छ, थोरै जनशक्तिले पनि यी कक्षा कोठाहरू व्यवस्थापन गर्न सक्ने सबै विद्यार्थीहरूलाई एउटा उचित खालको वातावरणमा बालमैत्री ढङ्गबाट कक्षा सञ्चालन गर्ने विधि छ, यो अनुसरण गर्न लायक भएकाले अब मलाई लाग्छ राज्यमा देशैभरि त अहिले हामीले जानकारी पाएसम्म 200+ विद्यालयहरू यो पद्धतिबाट चलेका छन्। धेरैजसो यो सिन्धुपाल्चोक काभ्रेमा र सिन्धुपाल्चोकमा यी यस्तो बहुकक्षा बहुस्तरका विद्यालयहरू धेरै छन् र भोलिका दिनहरूमा राज्यले नै यही विधिबाट सञ्चालन गर्ने गरी सञ्चालन गर्न पनि सक्छ। चुनौतीहरू सुरुका अवस्थामा धेरै चुनौतीहरू हुन सक्छन्, त्यो कक्षा कोठा व्यवस्थापन गर्न, बच्चाबच्चीहरूका लागि आवश्यक सामग्रीहरू तयार गर्न र त्यहाँ शैक्षिक सामग्रीको रूपमा विभागले निर्धारण गरेका बाहेक हामी शिक्षकहरू आफैले स्थानीय रूपमा प्राप्त हुने खेर गएका वस्तुहरूलाई सङ्कलन गरेर शैक्षिक सामग्री निर्माण गर्नुपर्ने हुन्छ। धेरै शैक्षिक सामग्रीहरूको प्रयोगबाटै उनीहरूले सिक्न सक्ने अवस्था यो विधिमा छ र अबका दिनहरूमा यो जनशक्तिलाई व्यवस्थापन गर्न र विद्यार्थीहरू सङ्ख्या कम भएकोले यो विधि प्रभावकारी नै हुन्छ भन्ने मलाई हामीलाई लागेको छ।
हजुर, जनशक्तिको हिसाबले त राज्यलाई फाइदा नै हुने रहेछ, विद्यालयलाई नै फाइदा हुने भयो, समुदायलाई नै फाइदा हुने भयो। कति विद्यार्थीहरूलाई सानोदेखि ठुलोसम्म भन्नुभयो नि तपाईँले 1-3 कक्षाका अब उमेर पनि यदि हुने हो भने त पाँच छ वर्षकै फरक पनि पर्न सक्छ एक कक्षा र तीन कक्षाको होइन
पर्छ पर्छ
त्यसले गर्दाखेरि सानो र ठुलोको बिचमा बसेर पढ्नु पर्दा या अध्ययन गर्नुपर्दा कति विद्यार्थीलाई हिन्ताबोध मेरो ठुलो दाई यसै हुनुहुन्छ म यहीँ छु भन्ने किसिमले त्यो हिन्ताबोध त पर्दैन
त्यस्तो हिन्ताबोध विद्यार्थीहरूमा देख्दा त्यस्तो हिन्ताबोध छैन झन् विद्यार्थीहरू त यो दाईसित सिक्न पनि पाइयो अथवा हामीले माथिल्लो कक्षाका दाई दिदीहरूसँग पनि सँगै बसेर एउटै टेबलमा बच्चा हुन्छ त्यहाँ एक कक्षाको पनि हुन्छ दुई कक्षाको पनि हुन्छ तिन कक्षाको पनि हुन्छ र त उसले आफ्नो कक्षाको आफ्नो विषयवस्तुसँग सम्बन्धित कुराहरूमा उसले अध्ययन गरिरहेको हुन्छ तर सरलबाट जटिलतिर खालको यो शिक्षण पद्धति छ र हाम्रो पाठ्यक्रमले तयार गरेका सिकाइ उपलब्धिहरू पनि कक्षा एक र दुईको करिब करिब मिल्दोजुल्दो अलिक फरक किसिमबाट गए पनि मिल्दोजुल्दो हुने र तिन कक्षासम्म सञ्चालन गर्दा त्यस्तो उमेरको हदमा फरक भए पनि एउटै टेबलमा बसेर साथीभाइसँग नजानेका कुरामा झन् साथीभाइसँग छलफल गरेर सिक्न पाइने र जान्ने साथीहरूसँग जानेका कुराहरू त्यो बच्चाले त्यो जान्ने विद्यार्थीले भनेका कुराहरू सुनेर पनि आफूले गर्न नसके पनि देखेर सुनेर पनि जानेर बच्चा चाहिँ झन् बढी सक्रिय हुने र उनीहरूलाई हिन्ताबोध त छैन कक्षा कोठामा बसिसकेपछि अरू कक्षा कोठामा भएका बच्चाहरू विद्यार्थीहरू शिक्षकहरूले गरेको क्रियाकलाप धेरै बेर कम्तीमा पनि 20 मिनटभन्दा बढी सुहाउन पनि सक्दैन त्यो बाध्यतावश शिक्षकहरूतिर फर्केर सुन्ने हो कोही कता पछाडि फर्किने कोही कता गर्ने त्यो ध्यान केन्द्रित हुँदैन यो विधिमा ध्यान केन्द्रित भएर सुरु सुरुमा हामीले खाजा खान जाने बेलामा बच्चालाई हाफ टाइम भयो जाऊ खाजा खान भनेर उचालेर अथवा उनीहरूलाई जाऊ भनेर भन्नुपर्छ उनीहरू आफ्नो काडमा आफ्नो विषयवस्तुमा घोतलिरहेका हुन्छन् उनीहरूलाई समय गएको पनि थाहा हुँदैन र खाजा खाने बेलामा अथवा दिसा पिसाब गर्न जाने बेलामा सोधेर जाऊ भन्दा जाने हो नत्र बच्चाहरू यति 45 मिनटको समय उनीहरू आफै त्यो कक्षा कोठामा भुलिरहेका हुन्छन् सिकिरहेका हुन्छन् यस्तो विधि त लगभग हामी अहिलेसम्म शिक्षण पद्धतिमा लागेको नि 25 वर्ष भइसक्यो र हामी पनि फरक शिक्षण पद्धतिमा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भएको यो विधि हामीलाई देख्दा बच्चाको प्रगति हुने विधि नै यही हो यो विधिले नै बच्चाहरू प्रभावकारी हुन्छ बाल मैत्री छ आफ्नो स्तर अनुसारको सिकाइ छ क्षमता त सबैको समान हुँदैन अब अलि जान्ने विद्यार्थीको क्षमता बढी छ भन्दैमा त्यसै सँगै सबैलाई एउटै घेरामा राखेर त्यसले जति गर्नुपर्छ भन्ने भन्दा पनि आफ्नो स्तर अनुसारको सिकाइ छ आफै प्रतिस्पर्धा गर्छ र आफै म जान्नपर्ने रहेछ अगाडि गइसके साथीहरू म पनि जानपर्ने रहेछ भन्ने बच्चा बच्ची आफै सिक्यो भने त्यो प्रभावकारी पनि र हुने र भोलि बच्चाले प्रगति पनि गर्न सक्नेछ आफूले नसके पनि अरूको देखासिकीले पनि बच्चाहरू बोल्ने आफ्ना कुराहरू भन्ने कोही लेख्न जानेको हुन्छ कोही बोल्न जानेको हुन्छ लेख्न नजानेको बच्चाले बोलेर पनि सुनेर पनि उसले भन्न सक्ने हुन्छ र उसले हरेक सिकाइ उपलब्धि पुरा गर्न सक्ने हुन्छ त्यो वातावरण यो कक्षाको ठाउँमा यो पद्धतिमा पाइन्छ
कहिलेकाहीँ एउटा कक्षामा अलिकति धेरै विद्यार्थी भइदियो भने यहाँले त भन्नुभयो अहिले त 20 छन् होइन 40-50 भइदिन सक्यो भने भयो भने त्यो अलिकति अप्ठ्यारो पर्छ कि शिक्षण सिकाइमा
40-50 भयो भने मैले अघि नै भने जनशक्ति हामी एकजना शिक्षकले त्यो 40-50 व्यवस्थापन गर्न सकिँदैन त्यहाँ दुईजना शिक्षक बसेर 40-50 भए पनि त्यो विधिको तालिम प्राप्त शिक्षकहरू दुईजना भयो
भनेपछि एउटै कक्षामा
दुईजना शिक्षकहरू जनशक्ति बसेर र सजिलै व्यवस्थापन गर्न सकिन्छ
अलिकति नेपालको सामुदायिक शिक्षाको अवस्था जुन तपाईँले फरक एउटा शिक्षण पद्धति अप्नाउनु भएको छ
हजुर
अब धेरै विद्यार्थी भएको ठाउँमा चाहिँ अलिकति अप्ठ्यारो पर्ने जस्तो देखियो होइन
अब धेरै त्यस्तो भयो भने एक र दुई अथवा एउटै कक्षा कोठामा दुईवटा अब त्यो कक्षा कोठाको क्षमता हेरेर दुईवटा कक्षा पनि सञ्चालन गर्न सकिन्छ हामी त तिनवटा कक्षा सञ्चालन गरेको यो कक्षा कोठाको क्षमता र विद्यार्थीको क्षमताले धान्न सक्ने भएको हुनाले र त्यसरी हामीले सञ्चालन गरेको विद्यार्थी सङ्ख्या असाध्यै धेरै भयो भने दुईवटा कक्षालाई मात्रै एउटा कक्षा कोठामा व्यवस्थापन गर्न सकिन्छ एक र दुईलाई एउटा कक्षामा दुई र तिन र चारलाई अर्को कक्षा कोठामा पनि व्यवस्थापन गरेर यो पद्धति लागू गर्न सकिन्छ
सामुदायिक शिक्षा र निजी शिक्षा भनौँ न
हजुर
उनीहरूले दिने शिक्षा को फरकपनलाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ
फरकपन त अब यो सामु संस्थागत विद्यालयहरूको र सार्वजनिक विद्यालय सामुदायिक विद्यालयहरूको एउटा त यो दुईवटा शिक्षा पद्धतिले नै चुनौती नै बनेको छ अहिले अब अङ्ग्रेजी माध्यममा सञ्चालन भएका विद्यालयहरू संस्थागत विद्यालयहरूले छुट्टै किसिमको कक्षा कोठामा व्यवस्थापन गर्ने र उनीहरूलाई फीदेखि सबै कुराहरू पोशाकदेखि सबै कुरा अलि व्यवस्थित रूपमा सञ्चालन गरेको पाइन्छ भने सार्वजनिक सामुदायिक विद्यालयहरूमा गरिब हुँदा खाने र हुने खाने वर्ग हुँदा खाने वर्ग चाहिँ सामुदायिक विद्यालयमा अध्ययन गरेको हामीले पाउँछौँ र त्यहाँ कमजोर आर्थिक अवस्था भएका घर पढ्ने समय पनि नभएका घर सचेत अभिभावकहरूको चेतना नभएको सबै कुराबाट उनीहरू पछाडि परेका वर्ग चाहिँ अहिले सामुदायिक विद्यालयमा अध्ययन गर्ने वातावरण बनेको छ। चुनौतीको रूपमा भन्नुभन्दा पनि यो राष्ट्रको नै समस्या हो जस्तो हामीलाई महसुस भएको छ। राष्ट्रमै दुईवटा खालको शिक्षा पद्धति अहिले संस्थागत र सामुदायिक विद्यालय भनेर यो एउटै पाटोमा रहनुपर्ने एउटै सिकाइ उपलब्धिहरू तयार गरेर एउटै खालको विधिबाट लिएर जानुपर्ने शिक्षालाई अहिले दुईवटा हुँदा खाने र हुने खाने वर्गको रूपमा विकसित भएको छ। यसले वर्गीय विभेदलाई अन्त्य गर्ने होइन वर्गको जन्म दिएको छ भन्ने हामीलाई लागेको छ। हामी अहिले हेर्दाखेरि सामुदायिक र संस्थागत विद्यालयहरूको अवस्था अहिले त साँच्चै भन्ने होइन सामुदायिकभित्र पनि संस्थागत र सामुदायिक विद्यालयहरू भएको छ। एउटै विद्यालयमा अङ्ग्रेजी माध्यम र नेपाली माध्यम पनि चलेको छन् र अङ्ग्रेजी माध्यम भन्ने बित्तिकै त्यहाँ टाई बेल्ट ड्रेस सहित एकदम चरिचट्ट परेर कक्षा कोठामा उपस्थित हुनुपर्ने छ भने सामुदायिक विद्यालयमा उस्तै परे ड्रेस पनि बच्चा बच्चीहरूको एकरूपता हुँदैन, उनीहरूलाई आर्थिक अवस्थाले जुत्ता मोजासहित सबै हुँदैन, खाजाको व्यवस्थापन हुँदैन, एउटै विद्यालयको कम्पाउन्डमा छिरेछ, दुईवटा खालका पोसाकहरू लाएर छिर्ने अवस्था पनि छ। त्यसले त्यो बच्चाले के सोचेको हुन्छ भने त्यो चार वर्षको पाँच वर्षको बच्चाले हुने खानले त्यस्तो पोसाक लाएर चट्ट पर्न भन्दैछ, हामी नहुने वर्गले चाहिँ जस्तो किसिमको लगाए पनि हुँदोरहेछ भन्ने उसले सिक्यो भने भोलिका दिनहरूमा त्यो वर्गको विभेद अन्त्य हुँदैन। वर्ग झन् जन्मिने हुने खाने र हुँदा खानेको वर्गको विभेद त्यो बच्चाले भोगिरहेको हुन्छ, उसको आफ्नो जीवनमा सिकिरहेको हुन्छ र भोलिका दिनहरूमा यो ठुलो चुनौती र ठुलो समस्याको रूपमा आइपर्छ भन्ने हामीलाई लागेको छ।
फेरि यो नतिजा यसको क्वालिटी हेर्ने हो भने
हजुर
तत्काल र दीर्घकालीन रूपमा कसरी हेर्न सकिन्छ? जस्तो संस्थागत विद्यालयको तत्कालको नतिजा
हजुर
र पछिसम्मको पढाइ भनौँ न, हाम्रो पढाइ त अहिले एएससीसम्ममा त होइन
हजुर
होइन, मास्टर डिग्री या त्योभन्दा अगाडिसम्मको भयो, त्यसपछि सामुदायिकको अहिलेको तत्कालको नतिजा र दीर्घकालसम्म हेर्दाखेरि त्यो तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? किनकि यहाँको लामो समयसम्मको यो अध्यापनको पनि अनुभव रहेको हुनाले
यो संस्थागत र सामुदायिक विद्यालयको हाम्रो अहिले हेर्ने नजर भनेको एएससीमा मात्रै गएर त्यसको हेर्ने माध्यम बनेको छ र अब त्यो यसले गर्दा झट्ट रिजल्ट हेर्दाखेरि एसईको राम्रो देखिने अब त्यहाँ विविध कारणहरू छन्, त्यहाँ अब सबै कुरा यहाँ भन्न आवश्यक पनि छैन। संस्थागत विद्यालयहरूको रिजल्ट राम्रो भएका कारणले आकर्षण बनेको एसईलाई मात्रै आधार मानेर त्यस्तो बनेको छ, तर अन्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू पनि राम्रो प्रगति गरेका छन्। त्यसपछि प्लस टू भन्दा माथिल्ला कक्षाहरूमा पनि उनीहरू अग्रपङ्क्तिमा छन्। देशमै हेऱ्यो भने लोकसेवा लड्ने विद्यार्थीहरूको अवस्था हेऱ्यो भने सामुदायिक विद्यालयकाबाटै पढेका बच्चाहरूले उनीहरूले लोकसेवामा नाम निकालेका छन्। विदेश जान पऱ्यो भने संस्थागत विद्यालयका मा अध्ययन गर्ने विद्यार्थीहरू अग्रपङ्क्तिमा छन् र जहाँ यो सुरुबाटै पैसालाई परिचालन गरेर शिक्षा लिने र दिने भइरहेको छ, जहाँ पैसाले हुन्छ त्यहाँ चाहिँ अगाडि संस्थागत विद्यालय नै अगाडि पुग्छन्, पैसा डोनेसन गरेर पैसाले लिने शिक्षामा उनीहरू अगाडि पुग्छन्, विदेश जानका लागि पनि उनीहरू नाम निकाल्न सक्छन्। तर चौतर्फी ज्ञानको विकास भएका विद्यार्थीहरू सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि हुन्छन्।
हामी अलिकति फरकपन र यसको नतिजाको बारेमा हामी कुराकानी गऱ्यौँ, फेरि म यहाँलाई खोराजीतिरै लैजान चाहन्छु। जुन ठाउँमा यहाँको विद्यालय छ, शुक्ला प्राथमिक विद्यालय रहेको छ, एक किसिमले हेर्ने हो भने खोराजी नगरपालिका अन्तर्गतै परे नि, नगरको एउटा ओडाभित्रै परे पनि हेर्ने हो भने गाउँ नै हो।
हजुर,
सडक सञ्जाल हेर्ने हो भने ग्राभेलसम्म पनि भएको छैन, बर्खायाममा गाह्रै छ उकालो उक्लिएर त्यहाँ पुग्नको निम्ति सवारी साधन लैजानको निम्ति। यो अलिकति नगरपालिकाभित्रै तर दुर्गम जस्तै ठाउँमा रहँदाखेरिको अवस्था, शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी शिक्षक र त्यो वातावरणमा कतिको अप्ठ्यारो बाधा या त्यो किसिमको महसुस यहाँले गर्नुभएको छ?
त्यो फरक किसिमबाट त भइहाल्छ। अब यो शुक्ला गण्डकी नगरपालिका सबैको अवस्था सबै वडाको एउटै पनि छैन र विशेष गरी डाँडाकाँडा यो बाटोघाटोको असुविधा तपाईँले भनिसक्नुभयो त्यस्तो खालको पनि छ र त्यो बिस्तारै अब यो प्रगतिमा जाँदा बिस्तारै बन्दै जाला र त्यो सडक सञ्जाल नै छोला र यातायातको सुविधा पनि बिस्तारै हुँदै जाला भन्ने हामीलाई लागेको छ र स्थानीय तहले अब काम गर्दाखेरि हेर्दाखेरि विशेष गरी यो सबै वार्डलाई एउटै दृष्टिकोणले भन्दा पनि जुन पछाडि पढेका परेको वार्ड विकासमा पछाडि परेको छ त्यसलाई प्रमुख मानेर एउटा विकासका कामहरूमा अगाडि लग्यो भने पक्कै पनि सबै वार्डलाई एउटा समुचित रूपमा अगाडि लान सकिन्छ र अहिलेको एउटा स्थानीय तहले त्यस्तो खालको गुरुयोजना निर्माण गर्नुपर्छ भन्ने हामीलाई लागेको छ।
कार्यक्रमको अन्तिमतिर पनि आइसकेका छौँ हामी। अन्त्यमा यहाँले शुक्ला प्राविको तर्फबाट भन्नै पनि सन्देश आफ्ना विद्यार्थी भाइ बहिनीहरू अभिभावकज्यूहरू लगायत हामीलाई सुनेर बस्नुभएको श्रोतालाई भन्नै पनि सन्देश केही छ कि?
अब हामी यो शिक्षण पेसामा लागेको विशेष गरी शिक्षण पेसामा लागेका सबै हामी त्यो सेवा क्षेत्रका अभिभावकज्यूहरू र शिक्षण पेसामा लागेका शिक्षक साथीहरू कर्मचारी मित्रहरू सञ्चारकर्मी साथीहरू यो एउटा राष्ट्रको शैक्षिक समस्याका बारेमा अलिकति बहसमा ल्याएर यो दुईवटा खालको शिक्षालाई एउटै खालको पद्धतिमा लानुपर्छ भन्ने खालको सन्देश हामी सबै बौद्धिक जगतहरूले हरेक ठाउँमा हरेक प्रशिक्षणहरूमा हरेक फोरमहरूमा उठाइएन भने यो ठुलो एउटा विभेदको रूपमा अगाडि बढ्दैछ। एउटै खालको शिक्षा पद्धति लागू गर्नुपर्छ र अहिले त यो देश संहितामा पनि गएको छ र झन् संहितामा जाँदाखेरि झन् आफ्नो आफ्नो खालको पद्धतिमा जाने हो कि भन्ने पनि लागेको छ र राष्ट्रको शिक्षा पद्धति एउटै खालको बनाएर सबै बालबालिकाहरू अथवा सबै हुँदा खाने र हुने खानेका वर्गहरूलाई एउटै खालको शिक्षाको सन्देश दिनु आवश्यक छ। त्यस्ता फोरमहरूमा सबैले यो अब यो शिक्षण पद्धतिलाई अगाडि लैजानुपर्छ, एउटै खालको शिक्षा पद्धति लागू गर्नुपर्छ भन्ने हामीले घचघचाउनुपर्छ जस्तो हामीलाई लागेको छ र हामी पनि शिक्षा क्षेत्रमा लाग्ने साथीहरूले पनि सामुदायिक विद्यालयहरूमा भएका कमी कमजोरी के हुन् र तिनीहरूलाई सुधार्न हाम्रा फर्महरूमा हामीले कसरी अब हामी सामुदायिक विद्यालय सुधार्न सकिन्छ त्यसको बारेमा बहस हुनुपर्छ र यो शिक्षा क्षेत्रलाई रान्तिबाट टाढा राख्नुपर्छ भन्ने हाम्रो धारणा छ। हरेक ठाउँमा रान्ति अहिले रान्ति चाहिँ भाइरसको रूपमा पसेको छ, शिक्षकहरू पनि विभिन्न पार्टीमा आबद्ध हुने र त्यो शिक्षा क्षेत्रका सुधार भन्दा पनि रान्ति पार्टीको क्षेत्र सुधारतिर लागिपरेका छन्। अब यसलाई बन्द गरेर शिक्षा क्षेत्रमा लाग्नेहरू शिक्षा क्षेत्रको मात्रै वकालत गरेर हिँड्नुपर्छ, शैक्षिक बहस गरेर हिँड्नुपर्छ र शैक्षिक क्षेत्रको विकासका निम्ति अग्रभागमा अगाडि बढ्नुपर्छ। यो सबै हामी सबै सचेत वर्गको यो अवधारणा आउनुपर्छ र मैले अब यो शुक्ला प्राविको हकमा यो बहुकक्षा बहुस्तर शिक्षण पद्धतिबाट सञ्चालन भएको शिक्षण पद्धति असाध्य प्रभावकारी छ हामीलाई त्यस्तो लागेको छ र यहाँहरू अन्य शिक्षासँग सम्बन्धित व्यक्तिहरू आएर यो पद्धतिको बारेमा यथार्थ बुझ्नका लागि अझै धेरै अलि समय लिएर विद्यालयको कक्षा कोठामै आएर अवलोकन गरिदिनु हुन पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्छु र विशेष गरी सञ्चारकर्मी मिडियाका साथीहरूले पनि यो विषयवस्तुलाई वास्तविक हामी यो अन्तर्वार्ताको माध्यमबाट भन्दा कक्षा कोठामै आएर कस्तो छ यो अवस्था भनेर यहाँहरूले पनि नजर गरेर लगाइदिनु भयो भने र वास्तविक रूपमा कसरी गएको रहेछ भन्ने खालको सन्देश यहाँहरूले पाउनुहुनेछ र भोलिका दिनमा यो विधि प्रभावकारी छ भने जुनसुकै ठाउँमा जुनसुकै क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने सन्देश जान सक्छ। यदि यो ठिक छैन, यो विधि यो पद्धतिबाट राम्रो बन्दैन भन्ने सबैको धारणा आयो भने त्यसलाई परिवर्तन गर्न पनि एउटा कोसे ढुङ्गा साबित हुनेछ र सबै श्रोतावर्गहरूलाई यो विद्यालयको शिक्षण पद्धतिका बारेमा एकपटक आएर अवलोकन गरिदिनु हुन हामीले हार्दिक अनुरोध गर्दछौँ।
हुन्छ, यो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद राजनजी, मलाई पनि आज यो समय यहाँले उपलब्ध गराएर विद्यालयमा भइरहेको अहिलेको यो नयाँ शिक्षण पद्धतिको बारेमा सामान्य जानकारी दिने अवसर दिनुभएकोमा यो शुक्लागण्डक एफएम लगायत तपाईँ र प्राविधिक मित्रलाई सहित हार्दिक धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।
श्रोता, यहाँ हुनुहुन्थ्यो शुक्ला प्राथमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ भट्टराई। शुक्ला गण्डकी नगरपालिकामै एकमात्र बहुकक्षा बहुस्तर पद्धति सञ्चालनमा रहेको यो विद्यालयको बारेमा आज हामी कुराकानी छलफल गऱ्यौँ कार्यक्रम रोटरी शैक्षिक बहसमा। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने अवश्य पनि हामीलाई लेखी पठाउनुहोस्। हाम्रा सामाजिक सञ्जालहरू सबै खुल्ला छन्। हाम्रो टेलिफोन नम्बर 0 65 414 378 र मोबाइल नम्बर 9800 28 34 111 र 34 112 सबै खुल्ला रहेको जानकारी गराउँदै आजको कार्यक्रमबाट प्राविधिक साथी विनोद ढुङ्गाना अनि म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।